سوال ہے سوال ہے سوال کر کے چاب علم کی کہا گیا اسے کہا گیا سوال کر کہا گیا سوال کر سوال آدھا علم ہے.
الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلیک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلیک واصحابک یا نور اللہ. مدنی چینل کے ناظرین آپ دیکھ رہے ہیں پروگرام سوال. سب سے پہلے پروگرام میں درود پاک کی فضیلت شامل کرتے ہیں. اللہ کے پیارے محبوب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات بابرکات پر درود و سلام پڑھنا یقیناً بہت بڑی سعادت مندی کی بات ہے. جیسے درود و سلام پڑھنا سعادت مندی کی بات ہے، ایسے ہی کسی کتاب میں حضور علیہ الصلوۃ والسلام کے نام پاک کے ساتھ درود پاک لکھنا یہ بھی بہت بڑی سعادت مندی کی بات ہے. ہمیں اپنی عادت بنانی چاہیے کہ جب پیارے مصطفیٰ کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا نام نامی اسم گرامی سنیں یا لکھیں یا پڑھیں تو آپ صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی ذات پاک پر درود و سلام ضرور پڑھا کریں. حضرت سیدنا حفص بن عبداللہ رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ میں نے امام المحدثین حضرت سیدنا ابو زرعہ رحمت اللہ تعالی علیہ کو ان کی وفات کے بعد خواب میں دیکھا. خواب میں یوں دیکھا کہ وہ پہلے آسمان پر فرشتوں کی امامت کر رہے ہیں، نماز پڑھا رہے ہیں. فرماتے ہیں میں نے ان سے سوال کیا، اے ابو زرعہ، کون سی عبادت کے سیلے میں آپ کو یہ اعزاز اور یہ اکرام عطا کیا گیا ہے کہ آپ فرشتوں کو نماز پڑھا رہے ہیں؟ اللہ اکبر. انہوں نے ارشاد فرمایا، فرمایا میں نے اپنے ہاتھ سے 1,000,000 حدیثیں لکھی ہیں. اللہ اکبر. اور فرماتے ہیں کہ ہر حدیث میں عن النبی کے بعد، حدیث پاک عموماً جب بیان کی جاتی ہے عربی متن کے ساتھ تو اس میں عن النبی آگے پھر صلی اللہ علیہ وسلم کہا جاتا ہے، تو فرماتے ہیں کہ ہر حدیث میں عن النبی کے بعد صلی اللہ علیہ وسلم لکھا ہے. اور تم جانتے ہو کہ نبی رحمت صلی اللہ علیہ وسلم کا فرمان عالی شان ہے، جو مسلمان ایک مرتبہ مجھ پر درود شریف بھیجتا ہے تو اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے. یہ درود شریف کی برکت ہے کہ خداوند عالم نے مجھے فرشتوں کا امام بنا دیا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم صلاة و سلاما علیک یا سیدی یا سیدی یا رسول اللہ. مدنی چینل کے ناظرین، نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے احادیث مبارکہ میں قیامت کی بہت ساری نشانیاں ذکر فرمائیں، بہت ساری چیزیں نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے وہ بیان فرمائیں کہ جو قیامت کے قریب ظاہر ہوں گی، ابھی لوگوں سے پوشیدہ ہیں. ان پوشیدہ چیزوں میں سے، ان چھپی ہوئی چیزوں میں سے جو قیامت کے قریب ظاہر ہوں گی، ایک نشانی اور ایک چیز جو ہے اس کا نام ہے دجال. جی ہاں، دجال. یہ کیا ہے، کب ظاہر ہوگا، اس کے بارے میں جو صحابہ کرام علیہ رضوان نے سوالات کیے، آج کے پروگرام میں ہم ان سوالات میں سے کچھ جو ہے وہ شامل کرنے کی سعادت حاصل کریں گے انشاءاللہ الرحمن. دجال کے بارے میں مسلمانوں کا عقیدہ اور نظریہ یہ ہے، حضرت امام قرطبی رحمت اللہ تعالی فرماتے ہیں کہ دجال اور قرب قیامت، اس کے ظاہر ہونے پر اعتقاد رکھنا برحق ہے، عقیدہ رکھنا کہ یہ قیامت کے قریب ظاہر ہوگا. فرماتے ہیں اور یہی اہل سنت بالعموم فقہاء کرام اور محدثین عظام کا مسلک ہے کہ قیامت کے قریب اللہ تبارک و تعالی دجال کو ظاہر فرمائے گا. یہ ہے کیا، کس طرح کا ہے، किसी इंसान का नाम है, कोई इंसान है या कोई जानवर है, इसके हवाले से बहुत सारी मालूमात आज हम इंशाल्लाह अपने प्रोग्राम में शामिल करेंगे। बढ़ते हैं पहले दज्जाल के बारे में किए गए सवाल की जानिब, और वो सवाल क्या है? हजरत सैयदुना अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हु आप इरशाद फरमाते हैं, फरमाया ذكر رسول الله صلى الله عليه وسلم الدجال يوما, फरमाते हैं कि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक दिन दज्जाल का जिक्र फरमाया, दज्जाल के बारे में गुफ्तगू की नबी पाक अलैहिस्सलातु वस्सलाम ने। फरमाते हैं फकुल्तु, जब हुजूर अलैहिस्सलातु वस्सलाम ने इसका जिक्र किया तो मैंने अर्ज की व मता खुरुजुहू, या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, ये दज्जाल जाहिर कब होगा, लोगों के सामने कब आएगा? नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया इज़ा शुय्यिदल बुनियानु, अल्लाह के प्यारे महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया जब तुम देखो कि मजबूत मजबूत इमारतें बनाई जा रही हैं, बड़ी बड़ी बिल्डिंग जो है वो बनाई जा रही हों, एक निशानी ये जिक्र की नबी पाक अलैहिस्सलातु वस्सलाम ने। फरमाया वतजब्बरतिन निसा, और अल्लाह के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया जब औरतों पर जुल्म किया जा रहा हो, इरशाद फरमाया दूसरी निशानी है। हजरत सैयदुना अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह तआला अन्हु ने नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की बारगाह में अर्ज की या रसूलल्लाह जब ये निशानियां होंगी फमता खुरुजुहू, या रसूलल्लाह फिर वो जाहिर कब होगा, लोगों के सामने कब आएगा? अल्लाह के महबूब सल्लल्लाहु तआला अलैहि वसल्लम ने एक और निशानी जिक्र फरमाई, फरमाया इज़ा कज़बत तुज्जार, अल्लाहु अकबर, नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया फरमाया जब तुम देखो कि ताजिर झूठ बोलने लगे हैं, ताजिर झूठ बोलने लगे हैं, फरमाया वो फजर अन्नास, और लोग फिस्को फजूर में मुबतला हो गए हैं, गुनाह करने लगे हैं। कुलतु, फरमाते हैं फ़ाइज़ा काना कज़ालिक, या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम जब ये निशानियां जो आपने इरशाद फरमाई जब ये जाहिर हो जाएं, जब ऐसा ऐसा हो जाए फ़मता खुरुजुहू, फिर वो आएगा कब या रसूल अल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम? नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया इज़ा इस्तहल्लत उम्मती अल-ख़म्र बिन-नबीज़, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया जब मेरी उम्मत शराब को हलाल कर ले। अल्लाहु अकबर, यानी शराब को यूं पिएंगे जैसे ये कोई हलाल चीज है, हालांकि शराब हराम है और हराम कतई है। नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फिर फरमाया अल्लाहु अकबर, फरमाया वज़िना अबिन निकाही फहुनालिक खुरुजुद दज्जाल औ कमा कहा अलैहिस्सलातु वस्सलाम, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया फरमाया जब निकाह के जरिए लोग बदकारी करने लगे, नाम निकाह का होगा लेकिन हकीकत में वो काम बदकारी पर मुश्तमिल होगा, जैसे मुख्तलिफ जगहों पर आज भी हमारे मुआशरे में इस तरह के लोग मौजूद हैं जो नाम तो निकाह का कर रहे होते हैं लेकिन निकाह की शरायत नहीं पाई जा रही होती उसके अंदर, एक मखसूस वक्त के लिए, मखसूस मुद्दत के लिए, एक दिन दो दिन चार दिन के लिए निकाह कर लेना और ये समझना कि ये शरई निकाह है, हालांकि ऐसे निकाह का शरीयत में इस्लाम में कोई तसव्वुर नहीं है। नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया जब इस तरह का काम हो फिर फहुनालिका खुरुजुद दज्जाल औ कमा कहा अलैहिस्सलातु वस्सलाम, नबी पाक अलैहिस्सलातु वस्सलाम ने फरमाया जब ये निशानियां जाहिर हो जाएं, फरमाया फिर दज्जाल आ जाएगा। मदनी चैनल के नाज़रीन हम गौर करें, नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम ने इस एक हदीस पाक में दज्जाल के जाहिर होने की कई निशानियां जिक्र फरमाई, जिनमें से बड़ी बड़ी इमारतों का बनाया जाना, औरतों पर जुल्म ज्यादती की जाना, और फरमाया कि ताजिरों का झूठ में मुबतला हो जाना, ये किसी से ढका छुपा नहीं है। मुआशरे में औरतों पर किए जाने वाले मजालिम, ये भी कोई ढकी छुपी बात नहीं है, हालांकि इस्लाम ने औरतों के हुकूक भी बयान किए हैं, उनकी इज्जत एहतराम, और उन्हें इस्लाम ने नबी पाक अलैहिस्सलातु वस्सलाम ने एक मकाम और मर्तबा अता फरमाया है। तो यकीनन अगर हम चाहते हैं कि ख्वातीन को उनका हक मिले, उनका जो जायज मकाम है दुरुस्त वो मिले, تو پھر اسلامی تعلیمات پر عمل کرنا ہوگا کہ اسلام ہی وہ دین وہ مذہب ہے جو خواتین کے حقوق بتا رہا ہے. جی ہاں, نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے بڑی تفصیل کے ساتھ بیان فرمایا, قرآن مجید کی آیات احادیث مبارکہ ہمیں ان سب چیزوں کی جانب رہنمائی کرتی ہیں. اسی طرح جھوٹ ویسے بھی برا ہے, لیکن اگر تاجر جھوٹ بولنے لگے تو یہ اور زیادہ برا ہے. پھر نبی پاک علیہ الصلوۃ والسلام نے لوگوں کے فسق و فجور میں مبتلا ہونے کا ارشاد فرمایا, فرمایا وفجر الناس, لوگ فسق و فجور میں گناہ کے کاموں میں ملوث ہو جائیں, فرمایا پھر دجال آئے ہی آئے. مدنی چینل کے ناظرین, ہمیں غور کرنا چاہیے کہ ہم ان کاموں سے جو یقین برے کام ہیں ان کاموں سے خود بھی بچیں اور اپنے عزیز و اقارب کو, اپنے مسلمان بھائیوں کو بھی بچائیں. اس حدیث پاک میں کچھ الفاظ نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے ذکر فرمائے, دجال. اب یہ ہے کیا دجال؟ قرب قیامت کی 10 بڑی بڑی علامتیں نبی پاک علیہ السلام نے ذکر فرمائی ہیں, اور ان میں سے ایک دجال کا ظاہر ہونا ہے کہ دجال لوگوں کے سامنے آئے گا. دجال کا فتنہ تاریخ انسانی کی ابتدا سے لے کر انتہا تک کے تمام فتنوں سے بڑا اور خطرناک فتنہ ہے. یعنی اگر یہ کہا جائے کہ انسانی تاریخ میں سب سے بڑا, از ابتدا تا انتہا, انسانی تاریخ میں سب سے بڑا فتنہ کون سا ہے, تو وہ فتنہ دجال کا فتنہ ہے. اس کی برائی اور شدت کا اندازہ اس بات سے بھی لگایا جا سکتا ہے کہ کتنا بڑا فتنہ ہے, اور اس فتنے سے نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم امان کی دعا مانگا کرتے تھے, پناہ مانگا کرتے تھے اللہ تبارک و تعالی سے کہ مولا دجال کے فتنے سے محفوظ فرمانا. اور یہ یقیناً نبی پاک علیہ الصلوۃ والسلام کا دعا کرنا یہ ہماری تعلیم کے لیے تھا کہ ہم لوگ دعا کریں. نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ ہر ایک نبی نے اپنی اپنی امت کو دجال کے فتنے سے ڈرایا ہے. اس قدر شدید اور اتنا خطرناک فتنہ ہے دجال کا. دراصل دجال کا معنی ہے بہت زیادہ جھوٹ بولنے والا آدمی, کیونکہ دجال بھی حق کے ساتھ باطل کو ملا کر جھوٹ بولے گا, اس لیے اسے دجال کہا گیا ہے. یہ اولاً خود کو مومن ظاہر کرے گا اور لوگوں کو بھلائی کی طرف بلائے گا, لیکن پھر معاذ اللہ نبوت کا دعویٰ کرے گا, اور پھر آخر کار الوہیت کا کہے گا میں خدا ہوں, خدا ہونے کا دعوے دار بن بیٹھے گا معاذ اللہ. مشہور یہ ہے کہ اس کی اصل یہود سے ہوگی, یعنی دجال کی جو اصل ہے وہ یہود سے ہے. حضرت مفتی احمد خان نعیمی رحمتہ اللہ تعالی ارشاد فرماتے ہیں, کہ دجال دو قسم کے ہیں, چھوٹے دجال اور بڑا دجال. فرماتے ہیں چھوٹے دجال جو ہے نا وہ بہت سارے ہیں. ہر جھوٹا نبی, یعنی ہر ایسا شخص جو نبوت کا جھوٹا دعوے دار ہے, ارشاد فرماتے ہیں اسی طرح جھوٹا مولوی صوفی جو لوگوں کو گمراہ کریں, دین سے لوگوں کو دور کر دیں, ارشاد فرمایا وہ دجال ہیں. بڑا دجال صرف ایک ہے جو دعوی خدائی کرے گا, معاذ اللہ خدا ہونے کا دعوے دار ہوگا وہ. احادیث مبارکہ میں نبی پاک صلی اللہ تعالی علیہ وآلہ وسلم نے جو اس کا حلیہ بیان کیا ہے دجال کا, وہ کیسا ہے؟ وہ کچھ یوں ہے, فرمایا کہ دجال ایک جوان مرد ہوگا, دراز قد, اور فرمایا ایک آنکھ سے کانا ہوگا, ایک آنکھ ہوگی اس کی, اور کانی آنکھ ایسی ہوگی جیسے پھولا ہوا انگور ہوتا ہے, اور فرمایا جبکہ اس کی ایک آنکھ خون آلود ہوگی, اس کا سینہ چوڑا اور ذرا سا اندر کی طرف دھسا ہوا ہوگا, دجال کی پیشانی چوڑی ہوگی, اور دونوں آنکھوں کے درمیان کاف فے اور رے لکھا ہوا ہوگا, یعنی کافر, جسے ہر مسلمان پڑھ سکے گا, چاہے اسے پڑھنا آتا ہو یا نہ آتا ہو, لیکن مسلمان اس کی پیشانی پر لکھا دیکھ لے گا کہ یہ کافر ہے, اور اس کے بال گنگریالے ہوں گے. اب آئے گا کب؟ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس کے بارے میں بہت ساری احادیث مبارکہ میں اس کی تفصیل ذکر فرمائی ہے, اور اللہ کے پیارے محبوب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے اس کی مزید نشانیاں بھی ذکر کی ہیں, انشاءاللہ وہ بھی شامل کرتے ہیں. दज्जाल के निकलने से पहले दुनिया की हालत बहुत बुरी होगी। हदीस मुबारका में इस मजमून को नबी पाक अलैहिस्सलाम ने बयान फरमाया, इसके निकलने से 3 साल पहले ही दुनिया में आम कहर फैल जाएगा। पहले साल आसमान एक तिहाई बारिश और जमीन एक तिहाई पैदावार रोक देगी, यानी पैदावार भी कम और बारिश भी कम हो जाएगी। दूसरे साल आसमान दो तिहाई बारिश और जमीन दो तिहाई पैदावार, जबकि तीसरे साल जब इसने जाहिर होना होगा, तीसरे साल आसमान सारी बारिश और जमीन सारी पैदावार रोक लेगी, बारिश ही नहीं होगी, पैदावार ही नहीं होगी, हत्ता कि आसमान शीशे का और जमीन तांबे की हो जाएगी। इस खुश्क साली के सबब जानवर हलाक हो जाएंगे, फितने और कत्लो गारत गिरी आम हो जाएगी, आदमी एक दूसरे को कत्ल और जिलावतन कर रहे होंगे। तब दज्जाल मशरिक की जानिब से एक असबहान या खुरासान नामी शहर से निकलेगा। गिजाई कहत के अलावा इल्मी और रूहानी कहत भी बर्पा होगा। अल्लाह अकबर। दीन के सिलसिले में लोगों में जोफ पैदा हो चुका होगा, कमजोरी, उलमा और दीनदार लोगों की किल्लत होगी, कम होंगे। दज्जाल जमीन पर पूरी दुनिया पर चक्कर लगाएगा, 40 दिन रहेगा दज्जाल जमीन पर, जिनमें से एक दिन एक साल के बराबर और एक दिन एक माह के बराबर और एक दिन एक हफ्ते के बराबर होगा, और बाकी जो दिन है वो आम दिनों की तरह होंगे। यानी ये एक तवील वक्त होगा, अगरचे जाहिर में वो 40 दिन से कहा जा रहा है, लेकिन उन 40 दिनों में से एक दिन एक साल के बराबर और फिर एक दिन एक महीने के बराबर और फिर एक दिन एक हफ्ते के बराबर होगा, फिर हर दिन आम दिनों की तरह होगा। इस मुद्दत में दज्जाल की जो सवारी हदीस पाक में उसका जिक्र किया गया है वो गदा कहा गया है, ये गधे पर सवारी करेगा वो और सारी दुनिया का चक्कर लगाएगा। गधे का जिस्म इतना बड़ा होगा जो हदीस पाक में जिक्र किया गया कि वो दोनों कानों का, उसके जो दोनों कान होंगे ना गधे के, दोनों कानों का दरमियानी फासला 40 हाथ के बराबर होगा। इतने बड़े गधे पर सवार होगा वो गधा, अपने गधे पर सवार होकर सारी दुनिया का चक्कर लगाएगा, और उसके गधे की रफ्तार का आलम यह होगा कि एक कदम उठाएगा तो एक मील की मुसाफत तय कर लेगा, और रूए जमीन का कोई मैदानी, सहराई, पहाड़ी इलाका ऐसा नहीं बचेगा जहां वो ना पहुंचा हो। हां, दुनिया में दो शहर ऐसे हैं जहां अल्लाह तबारक व ताला इसे पहुंचने से रोक देगा, जिन पाकीजा शहरों की हिफाजत अल्लाह तबारक व ताला अपने फरिश्तों के जरिए फरमाएगा। वो दो शहर कौन से हैं? मक्का मुकर्रमा और मदीना तय्यबा। मदीना तय्यबा और मक्का मुकर्रमा पर फरिश्तों का पहरा होने की वजह से इनमें दाखिल नहीं हो सकेगा, बल्कि मदीना के बाहर दलदली जमीन में पड़ाव डालेगा, वहां रुकेगा, और मदीना शरीफ में जलजले के 3 झटके आएंगे, हीले की जमीन, जिसकी वजह से जो काफिर या मुनाफिक वहां जाकर रह रहे होंगे वो निकल के भागेंगे, और जैसे ही भागेंगे दज्जाल उन्हें मिलेगा। उन्हें उस रोज मदीना पाक हर मुनाफिक और फासिक मर्द औरत से पाक हो जाएगा। इसीलिए इस दिन का नाम यौमुल खल्लास भी है, और बाज रिवायत के मुताबिक बैतुल मुकद्दस और कोहे तूर पर भी नहीं जा सकेगा। बड़ी बड़ी शोबदेबाजियां दिखाएगा, अजीब व गरीब किस्म की जो है वो इसके पास चीजें होंगी, कोई किसी को जिंदा कर देगा, किसी को मार देगा, मुर्दे को जिंदा कर देगा, बारिश बरसा देगा, जो बंजर बेआबान जमीन होगी उसको आबाद कर देगा। ये शोबदेबाजियां होगी इसकी सारी की सारी। दज्जाल के साथ रोटियों के पहाड़ होंगे, क्योंकि कहत पड़ा हुआ होगा। दज्जाल के पैरोकारों के अलावा बाकी लोग सख्त तकलीफ में होंगे। इसके साथ दो नहरें होंगी, जिनमें से एक को जन्नत और दूसरी को दोजख कहेगा। दर हकीकत जिसे वो जन्नत का नाम देगा वो दोजख है, और जिसे वो दोजख कहेगा हकीकत में वो जन्नत है। इसके कहने पर आसमान से पानी बरसेगा। ये वो अजीबो गरीब काम करेगा। लोग जो बेईमान होंगे वो ये समझेंगे कि शायद यही मसीहा है, इसके पास इतनी ताकत है, इतनी पावर है, लेकिन ये सब का सब क्या होगा? धोखा और फरेब होगा, क्योंकि इसका नाम ही दज्जाल है, बहुत बड़ा झूठा। नबी पाक सल्लल्लाहु ताला अलैहि वालिहि वसल्लम की अहदीस मुबारका में एक और रिवायत है, हजरत सईदुना अबू दरदा रज़ियल्लाहु ताला अन्हु से है, इसमें भी कुछ बातों का जिक्र है दज्जाल के मुताल्लिक। حضرت کعب رضی اللہ تعالی عنہ ارشاد فرماتے ہیں کہ ایک عربی ایک دیہات کا رہنے والا آدمی سآلہ عن عبی الدردہ، حضرت ابو دردہ رضی اللہ تعالی عنہ سے اس نے سوال کیا، فَأَقْبَلَ حَتَّى أَتَى مجلس، ارشاد فرماتے ہیں وہ دیہاتی وہاں مجلس میں آیا، اور فَإِذَا هُوَ بِأَبِي الدَّرْدَى، وہاں حضرت ابو دردہ بھی تھے اور حضرت سیدنا کعب رضی اللہ تعالی عنہ بھی بیٹھے ہوئے تھے، دونوں تھے. اب یہ بات انہوں نے پہلے بیان کر دی کہ سوال کس سے کیا تھا، حضرت ابو دردہ سے. آیا کیسے؟ فرماتے ہیں دیہاتی آدمی تھا، ہم دونوں بیٹھے ہوئے تھے اور یہ آیا. وَعِنْدَهُمَا نَاسٌ، اور فرماتے ہیں لوگ بھی تھے ان کے پاس. فَقَالَ أَيُّكُمْ أَبُو الدَّرْدَى، وہ عربی وہ دیہاتی آ کے کہنے لگا آپ میں سے ابو دردہ کون ہے؟ اس نے سوال کیا، پوچھا. فَقَالُوا هَذَا، لوگوں نے کہا یہ ہیں، ان کا نام ابو دردہ ہے صحابی رسول. وہ کہنے لگا متى يخرج الدجال، حضور یہ بتائیں دجال کب آئے گا، دجال ظاہر کب ہوگا لوگوں پر. آپ نے فرمایا اللهم غفرا زرنا عنك، آپ نے اللہ کریم کی بارگاہ میں دعا کی جب اس نے دجال کے بارے میں پوچھا نا، آپ نے فرمایا اللہ ہمیں معاف فرما، ہم سے اس شخص کو دور کر دے. فرددها علیہ مرتین، اس آدمی نے دوبارہ پھر سوال کیا. فلما راى کراہیتہ عما سأله عنہ، جب اس نے دیکھا کہ حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ اس بات کو پسند نہیں فرما رہے، تو اس نے ایک بات کہی، کہنے لگا انی واللہ ما جئت یا ابا الدرداء لأسألک ما لک، کہنے لگا کہ اے سیدنا ابو دردہ رضی اللہ تعالیٰ عنہ، میں تو آپ کے پاس سوال پوچھنے کے لیے آیا ہوں، میں تو اس لیے نہیں آیا کہ آپ سے مال کا سوال کروں، آپ سے کچھ مانگوں. ولیکن جئت اسألک عن علمک، میں تو علم کا سوال کرنے کے لیے آیا ہوں، علم حاصل کرنے کے لیے آیا ہوں آپ کے پاس. تو جب آپ نے یہ سنا نا، فضرب منکبہ کعب، حضرت کعب رضی اللہ تعالیٰ عنہ اس کے کندھے پر نا ایسے ہاتھ مارا، تو جب کندھے کو تھپکا تو پھر آپ نے فرمایا ثم قال ایھا السائل، اے سوال کرنے والے، اذا ما رأیت السماء قد قحطت فلم تمطر شیئا، فرمایا حضرت کعب رضی اللہ تعالیٰ عنہ نے کہ دجال کے بارے میں پوچھنے والے سوال کرنے والے بندے اب سن علامتیں کہ دجال آئے گا کب، کیسے آئے گا. ارشاد فرمایا جب تو دیکھے کہ قحط پڑ گیا ہے اور آسمان سے بارش نہیں ہو رہی، فرمایا ورأیت الارض قد اجدبت، فرمایا کہ جب تو زمین کی یہ حالت دیکھے، بارش بھی نہیں ہو رہی اور زمین بنجر ہو گئی ہے، کچھ نہیں اگاتی. ورجعت الانہار والعیون الى اناثرها، فرمایا کہ جب تو دیکھے کہ نہریں اور چشمے اپنے عناصر کی طرف لوٹ آئے ہیں، یعنی وہ بھی خشک ہو گئے ہیں، اور ارشاد فرمایا کہ ریحان پھول زرد پڑ گئے ہیں. تو پھر فانظر الدجال متى يصبحك او يمسيك، ارشاد فرمایا جب یہ حالت ہو، قحط پڑ جائے، بارش نہ ہو اور لوگوں کی حالت یہ ہو کہ زمین بنجر ہو گئی ہے، نہریں اور چشمے جو ہے وہ خشک ہو کر اپنے عناصر اپنی اصل کی طرف لوٹتے چلے جا رہے ہیں، فرمایا اور پھر وہ جو ریحان پھول ہے وہ زرد پڑنا شروع ہو گئے ہیں، تو ارشاد فرمایا پھر کیا ہے، فانظر الدجال متى يصبح او يمسي کا، فرمایا پھر ایسا ہوگا صبح دجال آئے یا شام کو آئے، حالت و کیفیت ایسی ہو چکی ہوگی. حضرت سیدنا ابو دردہ رضی اللہ تعالیٰ عنہ اور سیدنا کعب رضی اللہ تعالیٰ عنہ کی یہ روایت بھی ہمیں دجال کی کچھ نشانیاں بتا رہی ہے کہ دجال کے آنے سے پہلے جو زمین میں جو نشانیاں ظاہر ہوں گی، ان کا قحط، زمین کا بنجر ہو جانا، بیابان ہو جانا، بارش نہ برسنا، لوگوں کا قحط میں مبتلا ہو جانا، اور پہلی روایت کے اندر بڑی بڑی عمارات کا تعمیر کیا جانا، یہ ہمارے معاشرے میں عام ہے، ہم دیکھ رہے ہیں دنیا جہان میں، اور یہ تو یوں کہہ لیں کہ شاید ایک مقابلے کی فضا جو ہے وہ پیدا ہو چکی ہے. ایک ملک سب سے بڑی بلڈنگ بناتا ہے، مقابلے میں دوسرا ملک کہتا ہے میں اس سے بڑی بلڈنگ بناؤں گا، بڑی بڑی عمارتوں کا ایک تسلسل ہے، اور یہ پیش خیمہ ہے دجال کے آنے کا. نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے دجال کے متعلق اور بھی بہت کچھ ذکر فرمایا، بہت ساری احادیث مبارکہ وہ ہیں، اور نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ہمیں جو درس دیا، ہمیں جو سبق دیا وہ یہ ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا کہ دجال کے فتنے سے تم اللہ کی پناہ مانگا کرو، اللہ تبارک تعالیٰ کی بارگاہ میں دعا کیا کرو کہ اللہ تبارک و تعالیٰ دجال کے فتنے سے ہمیں پناہ عطا فرمائے. اور نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم خود بھی اس سے پناہ مانگا کرتے تھے. وہ تو محفوظ ہیں اللہ تبارک و تعالیٰ کی جانب سے, وہ تو اللہ کے پیارے نبی ہیں. ان کا دعا کرنا اس لیے تھا تاکہ امت کو سبق حاصل ہو, درس ملے کہ جب اللہ کے نبی علیہ الصلوۃ والسلام دجال سے اللہ کی پناہ مانگ رہے ہیں تو ہم امتیوں کو زیادہ چاہیے کہ ہم ہر نماز کے بعد اللہ تبارک تعالیٰ کی بارگاہ میں دعا کریں کہ اے اللہ ہمیں مسیح دجال کے فتنے سے یا اللہ ہم سب کو محفوظ فرما. اللہ تبارک و تعالیٰ نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا صدقہ دجال کے فتنے سے ہم سب کو محفوظ اور مامون فرمائے. آمین. بجاہ النبی جل امین صلی اللہ تعالی علیہ وآلہ وسلم.
سوال کر کے چاب علم کی, کہاں گیا سوال کر سوال ہے.